आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आमेन। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जय मसीह तथा हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो कार्यक्रममा हामीले हेब्रू 11 अध्याय 1 3 पदबाट विश्वासको परिभाषाको देख्यौं। आज हामी ती मानिसहरूको बारेमा देख्नेछौ जो विश्वासद्वारा हिँडे, विश्वासद्वारा जिए र विश्वासद्वारा बचाइएका थिए वा उद्धार पाइएका थिए। आज हामी हिब्रू 11 अध्याय 4-6 पदबाट बाइबल अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ हाबिलको विश्वास। अहिले परमेश्वर हाबिलको जीवनद्वारा एकैचोटिमा सबैको लागि ती सिद्धान्तहरू दिनुहुन्छ कि मानिसहरू उहाँ कहाँ केवल एउटै आधारमा आउनुपर्छ, त्यो हो विश्वासद्वारा। अनि त्यो उद्धार ख्रिष्टमा विश्वासद्वारा हुनेछ। केवल अब्राहमले मात्र ख्रिष्टको दिन देखेर खुशी भएनन्, तर हाबिल पनि यसको देखेर खुशी भएथे। 11 अध्यायको 4 पदमा यस प्रकार लेखिएको छ, विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ ग्रहणयोग्य बलि चढाए र त्यसद्वारा नै हाबिल धर्मी ठरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। म उत्पत्तिको पुस्तकतिर पछाडि फर्किजान चाहन्छु र हामी दुई केटाहरू हाबिल र कैनको कथाको हेर्नेछौ। हामी देख्नेछौ कुन कुरा चाहिँ हाबिलसँग थियो, जुन कुरा चाहिँ कैनसँग थिएन। ती दुई केटाहरू बीच के भिन्नता थियो त? उत्पत्ति 4:1 पदमा हामी पढ्छौ, आफ्नी स्वास्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन्, परमप्रभुको आशीर्वादले एक पुरूष प्राप्त गरे। हजुर, कुन पुरूष मानिसको बारेमा हब्बाले कुरा गरिरहेकी छिन्? परमेश्वरले हब्बालाई यो स्पष्ट बनाइदिनु भएको थियो कि तिनको वंशमा एकजना आउनेछ, अर्थात स्त्रीको सन्तान। शैतानसँग कुरा गर्नुहुँदा परमेश्वरले भन्नुभयो, उत्पत्ति 3:15 पदमा, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चा डस्नेछस्। तर आदम र हब्बालाई थाहा थिएन कि पापसँगको संघर्ष अति नै लामो समयसम्म हुन गइरहेको थिए। तिनीहरूले सोचे कि तिनीहरूका पहिलो पुत्र त्यो पुरूष हुने थिए जो शैतानलाई पराजित गर्न आइरहेका थिए। तर कैन उद्धारकर्ता, मुक्तिदाता थिएनन्, बरु उनी हत्यारा थिए। हामी लगातार अगाडि उत्पत्ति 4:2 पदमा पढ्छौ, फेरि तिनले त्यसको भाइ हाबिललाई जन्माइन्, हाबिल भेडा गोठाला भए तर कैन चाहिँ भूमिको खेती किसान गर्ने भए। हामीले यहाँ रोकिएर यी दुई केटाहरूको बीच तुलना बनाउन आवश्यक छ, किनभने तिनीहरू वास्तवमा आपसमा ठिक उल्टो हुन्। यद्यपि तिनीहरू आदम र हब्बाका दुई छोराहरू दाजुभाइ भए तापनि तिनीहरू आपसमा बिल्कुल भिन्न वा अलग थिए। जस्तो कि आज हामी एकै परिवारमा एकै आमा बुबाका छोराहरू बीच विभिन्न क्षेत्रमा भिन्नताको देख्छौ। केही असल ज्ञानी समझदार हुन्छन् भने अर्को चाहिँ त्यसको ठिक विपरीतको उल्टो। त्यही नै यी दुई केटाहरूको बीचमा भिन्नता देख्छौ। हामी तिनीहरूको बीच यो अध्ययन गर्न सक्छौ, तिनीहरूको बीच आपसमा अलग पेशा, अलग स्वभाव, अलग विचार, अलग आचरण थियो, ठिक बिल्कुल उल्टो किसिमको। उत्पत्ति 4:3 पदले निरन्तर बताउँछ, केही समय बितेपछि कैनले परमप्रभुका भूमिको उब्जनीबाट केही ल्याए। हजुर, हामी देख्छौ कि कैनले परमप्रभुका केही भेटी ल्याए भूमिको उब्जनीबाट। अगाडि उत्पत्ति 4:4-5 पदमा लेखिएको छ, हाबिलले पनि आफ्ना भेडाका बगालबाट पहिलो जन्मेका पाठा र तिनका उक्तम भाग ल्याए, तर कैनको र तिनको भेटी परमेश्वरले ग्रहण गर्नु भएन, यसैले कैन ज्यादै रिसाए। अहिले दुई भेटीहरू बीच के भिन्नता थियो? के तिनीहरू दुवैजना परमेश्वरको आज्ञाकारितामा आएनन्? तिनीहरू आएनन्। परमेश्वरले तिनीहरूलाई प्रकट गर्नुभयो कि तिनीहरूले बलिदान थुमा ल्याउनु पर्दथ्यो र त्यो सानो थुमाली ख्रिष्टको संकेत गर्दथ्यो, औलाउँदथ्यो। कोही कोही यस कुरामा बहस गर्लान् कि उत्पत्तिले त्यसको बारेमा बताउँदैन। हजुर, निश्चय नै उत्पत्तिको पुस्तकले त्यो भन्दैन, तर हिब्रू 11 यो भन्छ, विश्वासद्वारा हाबिलले कैनको भन्दा उक्तम बलिदान परमेश्वरलाई चढाए। कसरी उसले त्यो गर्न सके? उनी विश्वासद्वारा परमेश्वर कहाँ आए। विश्वास के हो त? फेरि यसमा हेरौ, रोमी 10 अध्यायको 17 पदमा लेखिएको छ, विश्वास सुनाईबाट र सुनाई परमेश्वरको वचनबाट आउँछ। हाबिलले परमेश्वरबाट प्रकाश पाएका थिए अनि निश्चय नै कैनले पनि पाएथे। तिनीहरू दुवै एउटै परिवारमा थिए, तर कैनले त्यसको व्यवस्था व्याख्याल गरे र उसले त्यही चिज परमेश्वर कहाँ ल्याए जुन उनले ल्याउन चाहे, आफ्नो इच्छा अनुसारको, आफ्नो मन खुसीले आफूले उत्पादन गरेको जमिनको उब्जनीबाट केही ल्याए। अर्को शब्दमा यहाँ पहिलो मानिस छ जसले परमेश्वर कहाँ आफ्ना कामहरू ल्याए, कर्महरू ल्याए। धेरै मानिसहरू आज उही तरिकामा परमेश्वर कहाँ आइरहेका छन्। तिनीहरू कर्मद्वारा, कामहरूद्वारा आउँदछन्। कैनले त्यो चिज ल्याए जुनको उसले उब्जाएका थिए, तर हाबिलले थुमा ल्याए, भेडा ल्याए र त्यसलाई मारे। यदि तपाईँ त्यहाँ हुनुभए तपाईँले सोध्नुहुने थियो, हाबिल भाइ, किन तिमीले थुमा ल्याइरहेको हँ? उसले भन्ने थिए, परमेश्वरले त्यसको आज्ञा गर्नुभयो, त्यसकारण ल्याएको नि। के तिमी सोच्दछौ कि सानो पाठाले तिम्रो पापको हरण गरी लैजान्छ? सायद यो प्रश्न गर्नुहुँदो होला। अनि उसले भन्ने थिए, निश्चय नै हरण गरी लैजाने छैन, खालि म जान्दछु कि परमेश्वरले हामीलाई यसको ल्याउन मात्र आज्ञा गर्नुभयो। उहाँले मेरो आमालाई भन्नुभयो कि तिनको लाइनमा वंशमा एकजना आइरहेको छ जो उद्धारकर्ता वा मुक्तिदाता हुन गइरहेको छ, अनि त्यो व्यक्ति नै एक हुन् जसलाई यो सानो थुमाले संकेत गर्दछ, औल्याउँदछ। म विश्वासद्वारा आइरहेको छु। त्यो समयको बाटो हेर्दै जब मेरो छुटकारा दिनेवाला र मुक्तिदाता आउनुहुनेछ। यसरी तिनले उत्तर दिने थिए होला। अमित्र, शुरूमा परमेश्वरले उहाँका आउने बाटोको सम्बन्धमा स्पष्ट बताउनु भयो, रगत नबकाइकन पाप क्षमा हुँदैन। हामी परमेश्वर कहाँ एक आधारमा आउँछौ कि हामी पापीहरू हौं र हाम्रा पापहरूको दण्ड ज्याला चुक्ता गर्नै पर्छ वा तिर्नै पर्छ। त्यही कारण थुमा मार्नु पर्ने थियो। त्यो सानो थुमाले पापको हरण गरी लैजान सक्दैनथ्यो, तर यसले ख्रिष्टको आगमनको पूर्व चित्रित गर्थ्यो, जो परमेश्वरको थुमा हुनुहुन्छ जुनले संसारको पापलाई हरण गरी उठाइ लैजानु हुनेछ। अनि त्यो विश्वासमा अर्पण गरिएको थियो, चढाइएको थियो। हाबिलको बलि भेटीले ख्रिस्टतिर औलाउँदथ्यो, अर्थात संकेत गर्दथ्यो, तर उनी विश्वासद्वारा आए, त्यो नै उद्धारको बाटो हो। मेरो मित्र, शुरूमा परमेश्वरले त्यो बाटोको स्पष्ट बनाउनुभयो। आज परमेश्वरले यो स्पष्ट बनाउनु भएको छ कि ख्रिस्ट उहाँका जाने बाटो हुनुहुन्छ। परमेश्वरले उहाँलाई हाम्रो पापहरूको निम्ति मर्न दिनुभयो, त्यसकारण हाबिलले हामीलाई विश्वासको बाटोको उदाहरण सहित स्पष्ट गरिदिन्छन्। त्यो रगत द्वाराको बाटो हो, अनि त्यो बाटो ख्रिष्ट हो। त्यसपछि हामी हनोकको विश्वासको देख्छौ, अनि उसमा हामी विश्वासको हिँडाइको देख्दछौ। यदि तपाईँ ख्रिष्टद्वारा परमेश्वर कहाँ आउनुहुन्छ भने तब तपाईँ उहाँसँग हिँड्नु पर्दछ, तब विश्वासीको हिँडाइ महत्वपूर्ण बन्दछ। 11:5 पदमा भनिएको छ, विश्वासद्वारा मृत्यु नचाकी हनोक स्वर्गमा उठै लगिए र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानुभएको थियो। तिनी उठाइ लगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेको कुराको पुष्टि भएको थियो। मित्र, उत्पत्ति 5 अध्यायमा पहिलोपल्ट हनोकको बारेमा उल्लेखको देख्छौ, अनि यो अति नै निराशाको अध्याय हो। उत्पत्ति 5 अध्यायको 1 पदमा लेखिएको छ, आदमको वंश विवरणको पुस्तक यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा बनाउनुभयो। हामीलाई भनिएको छ कि आदमको उमेर 130 वर्षको हुँदा तिनले सेतलाई जन्माए, त्यसपछि आदम मरे र सेतले अर्को बच्चा जन्माए, अनि सेत मरे र आदममा सबै मर्छन्। अनि त्यही नै तरिकामा यो धेरै धेरै लामो समयसम्मदेखि चलिरहेको छ। उत्पत्ति 5 अध्याय कब्रस्थानमा भएर हिँडे जस्तो र चिहानको शिलालेखहरूमा खोपिएका कुरा पढे जस्तो मात्रै हो। यो वास्तवमा अति नै पट्टै लाग्दो कुरा छ, तर यो अझै पनि मानव जातिको निराशजनक कथा हो। यो तपाईँ र म रहेको वर्तमान समयको पनि उही एउटै तस्विर हो। मानिसहरू अझै मर्दछन्, तर उत्पत्तिमा हामी हनोकको बारेमा पढ्छौ। उत्पत्ति 5 अध्याय 19-24 पदमा, हनोक जन्मेपछि यरेत 800 वर्षसम्म बाँचे, तिनका अरू छोराछोरीहरू जन्मे। यसरी यरेतको जम्मा उमेर 962 वर्ष भएको थियो। अनि तिनी मरे। हनोकको उमेर 65 वर्षको हुँदा तिनले मतुसेलालाई जन्माए। मतुसेला जन्मेपछि हनोक 300 वर्षसम्म परमेश्वरको साथ साथ हिँड्दै रहे। तिनका अरू छोरा छोरीहरू जन्मे। यसरी हनोकको जम्मा उमेर 365 वर्ष भएको थियो। हनोक परमेश्वरको साथ साथ हिँड्थे र तिनी रहेनन्, किनभने परमेश्वरले तिनलाई उठाइ लानुभयो। त्यो नै हनोकको कथा हो। उत्पत्ति 5 निश्चित वंशावली विवरण हामीलाई दिन्छ। यसले वास्तविक वंशको पछ्याउँछ। हामीलाई भनिएको छ यी सबैले पुत्र र पुत्रीहरू जन्माए, तर हामीलाई तिनीहरूको बारेमा केही पनि भनिएको छैन। खालि एक निश्चित पुत्रलाई उठाइ लगियो, हनोक यारेतका छोरालाई। रिकर्डले हामीलाई बताउँछ कि हनोक परमेश्वरको साथसाथ हिँड्थे, उनी रहेनन् किनकि उनलाई उठाइ लानुभयो। हनोकमा हामी विश्वासको हिँडाइको देख्छौ। हिब्रूको पुस्तकको लेखक बताउँछन् विश्वासैद्वारा हनोक मृत्युलाई देख्न नपरोस् भनेर उठाइए, किनभने तिनी उठाइनुभन्दा पहिले तिनले परमेश्वरलाई खुशी पारे भन्ने गवाही तिनले पाएका थिए। उसको हिँडाइले परमेश्वरलाई खुशी पार्यो किनभने उनी विश्वासद्वारा हिँडे, नियमहरू र व्यवस्थाद्वारा होइन। उसले परमेश्वरमा विश्वास गरे र उनी त्यस तरिकामा हिँडे जुनले उहाँलाई खुशी पार्यो। तब परमेश्वरले उसलाई उठाइ लानुभयो, उनी मरेनन्, उनलाई रूपान्तर गरी लगिए। यो बाइबलमा रेकर्ड गरेको सबभन्दा पहिलो मानिसको स्वर्गीय यात्रा वा स्वर्गमा उठाइ लगिने कुरो हो। उसलाई यो पृथ्वीको दृश्यबाट हटाइयो र उठाइ लगियो। यहाँ हामीसँग उक्तम तस्विर छ जुनसँग हाम्रो लागि आत्मिक सन्देश छ। त्यहाँ कोही कोही छन् जो विश्वास गर्छन् कि मण्डली कलिसिया महाक्लेश अवधिमा भएर जानेछ र तिनीहरूले नुहालाई उदाहरणको रूपमा पेश गरेका छन्। तर नुहाले मण्डली कलिसियाको प्रतिनिधित्व गर्दैनन्, तर ती मानिसहरूको प्रतिनिधित्व गर्दछन् जो महाक्लेश अवधिमा बचाइनेछन्, उद्धार पाउनेछन्। परमेश्वरले तिनीहरूलाई सुरक्षित राख्न गइरहनु भएको छ। तिनीहरू को हुन् त? तिनीहरू इसरायलका 144,000 साथै अन्य जातिहरूका ठूलो झुण्डहरू हुन्। तिनीहरू विश्वासीहरूका शरीर बदनका कुनै भाग होइनन् जुनलाई हामी मण्डली वा कलिसियाको रूपमा जान्दछौ। हामीलाई प्रकाशको पुस्तकमा भनिएको छ कि पृथ्वीमा महाक्लेशको बतासहरू चल्नभन्दा पहिले र 4 घोडचढीहरू सवार हुन शुरू गर्नुभन्दा पहिले इसरायल राष्ट्रको 144,000 र अन्य जातिहरूका ठूलो झुण्डालाई पनि छाप लगाइनेछ। नुहद्वारा बस यिनीहरूको प्रतिनिधित्व गरिएका छन्। मेरो मित्र, परमेश्वर महाक्लेशमा तपाईँलाई सुरक्षित राख्न सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई सुरक्षित राख्न सक्नुहुन्छ या हुनुहुन्न खास यो कुनै प्रश्न होइन। खास महत्वपूर्ण कुरा परमेश्वरले भन्नुभएको कुरो हो र उहाँ भन्नुहुन्छ उहाँले विश्वासीहरूलाई हटाउनुहुनेछ। उहाँले फिलेडेल्फियामा भएको मण्डलीलाई भन्नुभयो प्रकाश 3:10 पदमा, तिमीले मेरो धीरजको वचनलाई पालन गरेका छौ, यसकारण म पनि तिमीलाई परीक्षाको घड़ीबाट जोगाउनेछु, जुन चाहिँ पृथ्वीमाथि बस्नेहरूलाई जाँच्नको निम्ति सारा संसारमाथि आउनेछ। कुन घड़ी सारा संसारमाथि जाँच्नको निम्ति आउनेछ त? शास्त्रमा उल्लेखित त्यो घड़ी त्यो समय महाक्लेश अवधि हो। यो दुवै यहुदीहरू र अन्य जातिहरूको विशाल झुण्डहरूलाई सुरक्षित राखिनेछ अनि नुहले तिनीहरूलाई प्रतिनिधित्व गर्दछन्। हनोकले चाहिँ मण्डलीलाई प्रतिनिधित्व गर्दछन्। हनोक जल प्रलयमा भएर गएनन्, उसलाई रूपान्तर गरी उठाइ लगियो। उनी नौकामा थिएनन्। परमेश्वरले उसलाई नौकामा वा जहाजमा राख्न सक्नुहुन्थ्यो, तर उहाँले त्यो गर्नु भएन। जल प्रलयको अवधिमा उहाँले हनोकलाई सुरक्षामा राख्न सक्नुहुन्थ्यो, तर त्यसको सट्टामा उहाँले तिनलाई हटाउनुभयो अनि त्यही नै उहाँ मण्डलीसँग गर्न गइरहनु भएको छ। मण्डली जुन सत्य विश्वासीहरूको बदन वा शरीर, हनोक जस्तै परमेश्वरसँग हिँड्नेहरू उहाँसँग स्वर्गीयमा जानेछन्। उहाँले तिनीहरूलाई आफू कहाँ लिएर जानुहुनेछ र सधैँ उहाँसँग हुनेछौ। यो हामी पहिलो थिस्लोनिकी 4:16-17 पदमा अध्ययन गर्छौं। भनिएको छ विश्वासद्वारा मृत्यु नचाकी हनोक स्वर्गीयमा उठाइ लगिए र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानुभएको थियो। तिनी उठाइ लगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो। अनि 6 पदमा लेखिएको छ विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। तर बिना विश्वास उहाँलाई खुशी पार्न असम्भव छ। हनोकले परमेश्वरलाई खुशी पार्यो, उसले यो कसरी गरे त? विश्वासद्वारा। मेरो मित्र, जबसम्म तपाईँ परमेश्वरको बाटोमा आउन इच्छुक हुनुहुन्न र उहाँलाई विश्वास गर्न इच्छुक हुनुहुन्न, तपाईँ परमेश्वरलाई कदापि खुशी पार्न सक्नुहुन्न। अनि पछको दोस्रो खण्डमा लेखिएको छ, किनकि परमेश्वर कहाँ आउनेले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसहित खोज्नेहरूलाई इनाम दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ। हिब्रूको पुस्तकमा इनामहरूको पुरस्कारको बारेमा धेरै कुरा भनिएको छ र कारण यो हो कि जोड चाहिँ ख्रिस्टियन जीवनमा छ। हामीसँग र हाम्रो निम्ति स्वर्गीयमा जीवित उद्धारकर्ता हुनुहुन्छ भन्ने तथ्यको ज्योतिमा ख्रिस्टियन जीवन जिउने कामको लागि इनाम छ, पुरस्कार छ, तर उद्धार इनाम होइन। यो सित्तैको उपहार हो। तपाईँ आफ्ना इनामको निम्ति काम गर्नुहुन्छ तर उद्धारको निम्ति होइन। उद्धार विश्वासद्वारा आउँछ अनि ख्रिस्टियन इसाईको हिँडाइ पनि विश्वासद्वारा हो। हनोक विश्वासद्वारा परमेश्वरसँग हिँडे अनि यो हामी विश्वासीले बुझ्नुपर्ने र गर्नुपर्ने महत्वपूर्ण कुरा हो। परमेश्वरले हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
पात हलाउने अदृश्य प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।